پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی، پیشکش یاسمین جمیل۔
السلام علیکم، ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے۔ اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر گلرخ اور انجینئر پیٹر ہینلے، جبکہ اس پروگرام کو ہمارے فیس بک پر ہمارے مہمانوں کی تصاویر کے ساتھ آپ تک پہنچا رہی ہیں سعدیہ اسد۔ تو لیجئے آج کا پروگرام شروع کرتے ہیں آج کے مہمان کے تعارف کے ساتھ۔ وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں امریکی محکمہ خارجہ کے زیر اہتمام یو ایس لیجسلیٹو فیلوشپ پروگرام کے تحت یہاں امریکہ کا دورہ کرنے والے ایک گروپ میں شامل ایک پاکستانی وکیل، ایک لیکچرر اور انسانی حقوق کی ایک سرگرم کارکن خدیجہ علی۔ خدیجہ علی پاکستان کے چاروں صوبوں کے لیے انسانی حقوق کی پالیسی کی حکمت عملی وضع کرنے میں بھی مدد دے چکی ہیں، جبکہ وہ خواتین اور نوجوانوں کے حقوق کے لیے کوشاں اداروں سے منسلک رہنے کے ساتھ ساتھ پاکستانی خواتین کی انصاف تک رسائی کے سماجی اور قانونی پس منظر پر ایک کتاب بھی لکھ چکی ہیں۔ ہماری مہمان کی گفتگو فیس بک پر ان کی تصاویر کے سنگ سنگ سننے اور دیکھنے کے لیے ہمارا لنک ہے facebook.com/voaurdu اور facebook.com/hardamrawahainzindagi اور facebook.com/yasmeenjameelvoaurdu۔ ہماری مہمان موجود ہیں واشنگٹن سے ٹیلی فون پر ہمارے ساتھ۔ السلام علیکم خدیجہ علی۔
السلام علیکم،
بہت شکریہ ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالنے کا۔ کچھ بتائیے ہمارے سننے والوں کو امریکی محکمہ خارجہ کے اس پروگرام کے بارے میں جس کے تحت آپ یہاں امریکہ کے ایک ماہ کے دورے پر ہیں۔
یہ جو ہے یہ یو ایس اسٹیٹ ڈپارٹمنٹ کا لیجسلیٹو فیلوز پروگرام ہے، یو ایس اے میں واشنگٹن ڈی سی میں آرگنائزیشن ہے ورلڈ لرننگ، جو کہ اس کی ساری کی ساری سلیکشن پروسیس کرتی ہے، اور پاکستان میں سی پی ڈی آئی ایک آرگنائزیشن ہے جو کہ ان کی امپلیمنٹنگ پارٹنر ہے۔ تو اس میں یہ کہ یہ لوگ پاکستان اور انڈیا سے فیلوز کو سلیکٹ کرتے ہیں، ان کو یو ایس اے لے کر آتے ہیں، اور یہاں پر ایک مہینے کی ہماری ورک پلیسمنٹ ہوتی ہے ہمارے ایریا آف انٹرسٹ کے لحاظ سے، جہاں پہ ہم یو ایس اے میں رہ کر یہاں پہ جس طرح کی ورک انوائرمنٹ ہے، یہاں پر کیا کام ہوتا ہے، اس کو سیکھ کر اور پھر ہم پاکستان میں جا کر امپلیمنٹ کرتے ہیں۔
جس گروپ میں آپ کے ساتھ آئی تھیں اس کا کوئی خاص آبجیکٹیو، خاص مقصد تھا؟
اب اس فیلوشپ کی اچھی بات یہ ہے کہ جو بھی انڈیویجول کا انٹرسٹ ہوتا ہے اس کے لحاظ سے پلیسمنٹ ہوتی ہے۔ اب جیسے میں ایک لائر ہوں، میرا بہت انٹرسٹ تھا فیڈرلزم اور کانسٹیٹیوشنل لا کے اوپر، تو میری پلیسمنٹ انہوں نے کلیولینڈ سٹی کاؤنسل کے ساتھ کی جو لوکل گورنمنٹ ہے، تاکہ میں یہ دیکھوں کہ یو ایس اے میں لوکل گورنمنٹ، اسٹیٹ گورنمنٹ اور فیڈرل گورنمنٹ کیا کام کرتی ہے۔ تو جتنے بھی فیلوز آئے ہوئے تھے ان کے ایریا آف انٹرسٹ کے لحاظ سے سب کی پھر یہ لوگ پلیسمنٹ کرتے ہیں اس میں۔
اچھا، لیکن آپ نے پروگرام سے پہلے بتایا تھا کہ یہ پاکستان اور انڈیا کے اس میں سول سوسائٹی اور دوسرے لوگ تھے۔
ہاں، اس کا جو میرے گروپ کی کمپوزیشن تھی اس کے اندر لائرس تھے، جرنلسٹ تھے، سول سوسائٹی آرگنائزیشن سے لوگ تھے، پولیٹیکل پارٹیز کے بھی لوگ تھے۔ تو جو بھی لوگ اپنے اپنے سیکٹر میں لیڈرشپ دکھاتے ہیں اپنے ایریا کے اندر، ایریا آف انٹرسٹ کے اندر، ان کو اس فیلوشپ کے لیے سلیکٹ کیا جاتا ہے۔
تو کل کتنے پارٹیسپینٹس تھے اس پروگرام میں؟
28
تھے۔ تو اس میں آدھے انڈیا کے تھے اور آدھے پاکستان کے تھے؟
آدھے انڈیا کے آدھے پاکستانی۔
تو کیا یعنی مقصد کیا تھا، مین مقصد کیا تھا کہ انٹریکشن ہو پاکستان اور انڈیا کے لوگوں کے درمیان، یا پاکستان، انڈیا اور امریکہ کے جو لوگ ہیں ان کے درمیان؟
میرے خیال ہے ان کا دو آبجیکٹیو تھے اس کے اوپر۔ ان کا یہ بھی تھا کہ ہم یو ایس اے آئیں، اور جس طرح میں ایک ریپرزینٹیشن کروں پاکستان کی یو ایس اے میں، اور میں دیکھوں کہ یو ایس اے کیسا، ایٹ دا سیم ٹائم کہ میرے ساتھ جو انڈین فیلوز آئے ہیں میں ان کے ساتھ بھی انٹریکشن کروں۔ تو یہ ٹو وے تھا، مطلب کہ میں ایز اے پاکستانی انڈینس کو بھی بتا رہی تھی کہ پاکستان اصل میں کیا ہے اور پاکستانی لوگ کیسے ہوتے ہیں، میں یو ایس اے میں بھی بتا رہی تھی کہ پاکستان کی کیا ریپرزینٹیشن ہے۔ ایٹ دا سیم ٹائم جو یو ایس اے کے لوگ ہیں ان کی کیا پرسپیکٹیو ہے پاکستان کے بارے میں، میں وہ بھی دیکھ رہی تھی، اور انڈین فیلوز کی بھی دیکھ رہی تھی۔ تو کافی حد تک ایکسپیرینشیل لرننگ تھی کہ بہت سے پرسیپشنز ہیں دنیا میں پاکستان کے حوالے سے، ایک میڈیا میں جو ایک ہونر قسم کی شکل نظر آتی ہے پاکستان کی، اس کو تھوڑا سا کم کرنے کے لیے، ایک سافٹ امیج دینے کے لیے، بتانے کے لیے کہ اصل میں پاکستان کیا ہے، پاکستان کی ڈائیورسٹی کتنی ہے، کتنی مختلف رنگ کے لوگ وہاں پر رہتے ہیں، کس طرح کا ہمارا کلچر ہے، اس کی ایک ریپرزینٹیشن اس سارے کے سارے فیلوشپ میں تھی۔
اچھا، تو پھر آپ نے کیا سیکھا
اس میں؟ میں نے تو زیادہ جو میری پلیسمنٹ تھی وہ فیڈرلزم کے اوپر تھی، तो मैंने ये सीखा कि यूएसए में लोकल गवर्नमेंट क्या काम करती है. फिर मैं क्लीवलैंड में लोकल गवर्नमेंट के साथ काम कर रही थी. फिर मेरा नेक्स्ट विजिट जो था मैं कोलंबस भी गई. वहाँ पर मैंने स्टेट लेजिस्लेचर के लोगों से बात की, ये देखा कि स्टेट गवर्नमेंट जो है वो कौन कौन सी पॉलिसीज और कौन कौन से कवानीन बनाती है. फिर उसके अलावा हमारी जो एक हफ्ते की ओरिएंटेशन थी पहले वो डीसी में थी, तो वहां पर हम ज्यादातर ये देखते हैं कि फेडरल गवर्नमेंट जो है वो क्या काम करती है. तो फेडरल गवर्नमेंट के यूएसए में क्या अख्तियार आते हैं, स्टेट गवर्नमेंट के क्या अख्तियार आते हैं और लोकल गवर्नमेंट के क्या अख्तियार आते हैं और वो कैसे वो अपने सिटीजन को सर्व करें, ये ज्यादा मेरी फेलोशिप का फोकस था.
तो फिर आपने क्या फर्क महसूस किया, नुमाया फर्क क्या पाया आपने पाकिस्तान और यहाँ के सिस्टम में?
अब पाकिस्तान में 2010 में 18वीं तरमीम आई है जिससे पाकिस्तान में सूबाई खुद मुख्तारी मिल गई है. तो यूएसए में तो खैर ये काफी अरसे से है, ये मतलब के जब से यूएसए बना है ये बना है फेडरलिज्म के प्रिंसिपल पे. तो मेरे लिए बहुत बड़ी एक लर्निंग थी कि यहाँ पे फेडरलिज्म कैसे ऑपरेट करते हैं, यहाँ पर जो है जो स्टेट गवर्नमेंट्स है वो कैसे ऑपरेट करती हैं, क्या ऑटोनॉमी है और इसको हम पाकिस्तान में कैसे इस्तेमाल कर सकते हैं. अब 18वीं तरमीम के बाद आपको पता होगा कि जो सूबे हैं उनके पास बहुत ज्यादा पावर्स हैं, लेजिस्लेटिव पावर्स उनको ज्यादा दे दी गई हैं. तो इस हवाले से हम पाकिस्तान में सूबाई खुद मुख्तारी को आगे कैसे लेकर जा सकते हैं, कैसे मजीद एवोल्यूशन कर सकते हैं कि जो एक आम शहरी है उसको अपने हकूक मिले पाकिस्तान में.
तो ये आपने देखा कि ये नुमाया फर्क यही था. तो
हाँ जी.
ये इस पर हम मजीद बात भी करेंगे, लेकिन पहले ये बताइए कि इस प्रोग्राम में अप्लाई करने का तरीका क्या था, कैसे आप लोग सिलेक्ट हुए इसमें?
इसमें एक तो ये कि जो सुनने वाले हैं ये वर्ल्ड लर्निंग यूएसए की वेबसाइट पे जाएं, वहां पर जो है स्केड्यूल दिया हुआ होता है. इस फेलोशिप का नाम है लेजिस्लेटिव फेलोज प्रोग्राम. तो वर्ल्ड लर्निंग की वेबसाइट पे सारी इंफॉर्मेशन है. ये साल में 2 बार फेलोज आते हैं यहाँ पर और इनकी फिर प्लेसमेंट की जाती है यूएसए के अंदर. दूसरा ये कि सोशल मीडिया पे वर्ल्ड लर्निंग अगर आप पेज लाइक कर लें और अगर आप सीपीडीआई का भी पेज लाइक कर लें जो पाकिस्तान में इम्प्लीमेंटिंग पार्टनर सीपीडीआई है, तो ये कि आप काफी हद तक देख सकते हैं कि जब भी ये फेलोशिप अनाउंस होती है तो उसके एप्लीकेशन और तमाम लिंक्स जो है वो फेसबुक पे मौजूद है.
तो शराइत क्या होती है कुछ बताइए कि कौन कौन इसमें अप्लाई कर सकता है और कैसे उसकी सिलेक्शन हो सकती है?
इसमें एप्लीकेशन प्रोसेस सिंपल है. आपको ये कुछ क्वेश्चंस हैं उनके जवाब देने, लेकिन जो आप जवाब देंगे उसके अंदर बस आपने ये शो करना है कि आपका लीडरशिप एक्सपीरियंस क्या है और आपके पास कौन सी लीडरशिप क्वालिटीज हैं. और लीडरशिप की ऑफ कोर्स हर बंदे की एक डिफरेंट डेफिनेशन होती है, हर बंदे की मुख्तलिफ सोच होती है लीडरशिप के हवाले से. लेकिन ये है कि फर्ज करें अगर आप एक टीचर भी हैं, आप एक एजुकेशनिस्ट भी हैं, तो उसके अंदर आप लीडरशिप को कैसे देखते हैं और आप इस फेलोशिप में क्यों आना चाहते हो, फिर वापस पाकिस्तान जाकर आप क्या करेंगे. ये क्लैरिटी, ये समझ होना ये बहुत अहम है इस फेलोशिप में अप्लाई करने के लिए.
अच्छा, तो उसके बाद फिर ये जो है 1 महीने तक आप लोग यहाँ पर किसी भी इदारे के साथ वाबस्ता रहकर काम करते हैं और सीखते हैं?
हाँ जी. ये फिर एरिया ऑफ इंटरेस्ट के हवाले से चार सिटीज के अंदर यूएसए में ये भेजते हैं. वहां पर 1-1 महीने की हमारी वर्क प्लेसमेंट होती है जहाँ पर हम लाइक प्रॉपर जैसा पाकिस्तान में दफ्तर जाते हैं वैसे ही आप यहाँ पर दफ्तर जाते हैं, आप काम करते हैं, आप एक्सपीरियंस लेते हैं यहाँ पर और फिर आप वापस डीसी आते हैं और फिर हमारी एक प्रोफेशनल फेलोज कांग्रेस होती है. और ऑफ कोर्स इस सारे के सारे प्रोसेस में आपने एक एक्शन प्लान भी देना होता है जो कि फिर आप वापस पाकिस्तान जाके इम्प्लीमेंट करें.
अच्छा, तो हम आपके एक्शन प्लान पर भी बात करेंगे, लेकिन इससे पहले हम आपसे ये बात कर लें कि ऐसी क्या चीज़ आपने खास सीखी है जो आप समझती हैं कि जब पाकिस्तान वापस जाएंगी तो आपके बहुत ज़्यादा काम आएगी?
एक तो यहाँ पे काफ़ी मैंने अपने वक्त में ये फेडरलिज्म के ऊपर लिटरेचर लिया. जो इंटरेस्टिंग चीज़ थी ये ओहायो में एक फेडरलिज्म कमेटी है जो कि रिलेशनशिप देखती है स्टेट गवर्नमेंट का और फेडरल गवर्नमेंट का. तो ये मेरे लिए बहुत बड़ी और बहुत अहम लर्निंग थी जो कि ऑफ कोर्स मैं पाकिस्तान में जाकर ये शेयर करना चाहूंगी कि हर जो हमारी लेजिस्लेटिव बॉडी उसमें ऐसी एक कमेटी का होना अहम है जो कि 18वीं तरमीम के बाद देखे कि कौन कौन से लेजिस्लेटिव या जो इख्तियार आते हैं वो वफाकी हुकूमत के पास है और कौन कौन से इख्तियार जो हैं वो सूबाई हुकूमतों के पास हैं.
अच्छा, आप जब अपना एक्शन प्लान की बात करेंगे तो जाहिर उसमें मजीद इसको ऐड करेंगी. आपने पाकिस्तान में खवातीन, नौजवानों और कमजोर तबकों के लोगों के हकूक की सूरत हाल पर रिसर्च भी की और एक वकील के तौर पर उनके हकूक के लिए आवाज़ भी उठाई और जो पाकिस्तान में इंसानी हकूक की पॉलिसी की जो स्ट्रेटेजी थी उसे वजह करने में भी एक किरदार अदा किया. तो हमारे सुनने वालों को बताइए कि आपने इंसानी हकूक की जिस पॉलिसी की हिकमत अमली वजह करने के लिए काम किया था वो किस हद तक जामे पॉलिसी थी और क्या उस पॉलिसी पर अमल दरामद के लिए इकदाम भी हुए?
हाँ जी. ये फेलोशिप पे आने से 2 महीने पहले ये मेरा मार्च में काम ख़त्म हुआ है. इसमें हमने ये किया था कि 18वीं तरमीम के बाद हर सूबे के मुख्तलिफ कवानीन है पाकिस्तान में. अब मिसाल के तौर पे चाइल्ड मैरिज की जो उम्र है वो पंजाब में 16 है, बल्कि पूरे बाकी पूरे पाकिस्तान में 16 है, तो सिंध में 18 है। तो ये कि 18वीं तरमीम के बाद हर सूबे के अख्तियार इतने हैं कि वो अपने ही मतलब के खत्ते के हवाले से वो कानून साजी कर सकते हैं। तो जो हमने इंसानी हकूक की फिर ये पॉलिसी बनाई उसमें ये था कि हर सूबे की जो उनकी इंटरेस्ट थे, उनके पर्सपेक्टिव थे, उनकी जो सोच थी और ऑफकोर्स उनके जो कवानीन उन्होंने 18वीं तरमीम के बाद बनाए, उस हवाले से हमने फिर एक पॉलिसी बनाई हर सूबे की अलग। सिंध की अलग है, बलोचिस्तान की अलग है, पंजाब की अलग है और खैबर पख्तूनख्वा की अलग है। और उसमें फिर हमने इनकी जो गवर्नमेंट के रिप्रेजेंटेटिव हैं उनकी हमने कैपेसिटी बिल्डिंग भी की थी। ये सारा काम मिनिस्ट्री ऑफ ह्यूमन राइट्स और स्ट्रेंथनिंग पार्टिसिपेटरी ऑर्गेनाइजेशन के द्वारा है, इन दोनों ने पार्टनरशिप में किया। मैं इसको एज अ टेक्निकल कंसल्टेंट वहां पर लीड करी थी। और अब ये है कि पंजाब ने काफी हद तक अपनी इंटरनल प्रोसेस में उन्होंने कंसल्टेशन भी कराई है और ये काफी हद तक मूव कर रहे हैं अप्रूवल के लिए। अब सारा का सारा मकसद ये था कि हम वैसे बहुत पॉलिसीज देखते हैं लेकिन इंसानी हकूक पे कोई पॉलिसी नहीं थी एज सच। और 18वीं तरमीम के बाद सिर्फ और सिर्फ वफाकी सतह पर एक पॉलिसी होना काफी नहीं था। अब ये कि हर सूबे को आगे जाकर ओनरशिप के साथ अपना काम करने की जरूरत है, तो उस हवाले से फिर चार सूबों की ये पॉलिसी ड्राफ्ट की गई है। ये जो रेलेवेंट प्रोविंशियल डिपार्टमेंट्स उनको ये पॉलिसी दे दी गई है और अब ये इंटरनल अपने अप्रूवल के प्रोसेसेस उन्होंने शुरू कर दिए।
तो आप समझती हैं कि ये पॉलिसी ऐसी है कि इसमें कोई कमी अब नहीं रह गई?
मतलब कि इसमें ये कि हाँ, इस पॉलिसी को बनाते हुए मेरे लिए बहुत चैलेंज था। एक तो ये कि हर सूबे का एक मुख्तलिफ पर्सपेक्टिव है, तो एक तो उसको इनकॉर्पोरेट करना। दूसरा ये था कि आखिरी दम तक मैं यही कह रही थी लोगों को कि ये पॉलिसी जो है ये परफेक्ट नहीं है। तो उस पॉलिसी के अंदर हमने ये प्रोविजन डाली है कि हर 2 साल बाद जो रेलेवेंट प्रोविंशियल गवर्नमेंट या सूबाई हुकूमत है वो उसको रिव्यू करे, क्योंकि हम एक ऐसी पॉलिसी भी नहीं बनाना चाहते जिसके अंदर हम सब कुछ डाल दें फिर वो इम्प्लीमेंट ही ना हो। तो हमने ऐसी पॉलिसी बनाई जो कि इम्प्लीमेंट हो सके, लेकिन फिर हमने प्रोविजन डाली कि आप हर 2 साल बाद इसको जरूर रिव्यू करें। मिसाल के तौर पे अगर हमने विमेन या चाइल्ड राइट्स के हवाले से कुछ कवानीन की निशानदेही किए कि ये कवानीन होने चाहिए और वो सूबा उन कवानीन को पास कर देते हैं, तो फिर ऐसी बात है पॉलिसी रिव्यू करें, कहें कि ये सारा काम हो गया और अब हमें ये काम करने की जरूरत है। तो उसको हमने एज एन एवोल्यूशन का प्रोसेस रखे, इत्तकाई जैसे एक प्रोसेस होता है कि इसको आप एक इवॉल्विंग डॉक्यूमेंट रखें, इसको रोके ना। मतलब कि ये जो डॉक्यूमेंट बना ये आखिरी डॉक्यूमेंट नहीं, इसको मजीद आप इम्प्रूव करते
कर सकते
हर 2-3 साल बाद।
बिल्कुल, तो ये तो हुई बात जो आपने पाकिस्तान में इंसानी हकूक के लिए काम किया। आपने खासतौर पर खवातीन पर तशद्दुद के खिलाफ भी बहुत आवाज उठाई, क्या कामयाबी हुई इस सिलसिले में आपको?
पाकिस्तान में पिछले 2010 से काफ़ी कवानीन आए हैं औरतों के हकूक के हवाले से, और फिर 18वीं तरमीम के बाद भी मुख्तलिफ सूबों ने मुख्तलिफ कवानीन पास किए हैं। जो किताब मतलब कि मैंने इसके ऊपर की है वो उसके अंदर सारा का सारा हमारा ऑब्जेक्टिव ये था कि चलो कवानीन तो आ गए, अब हम देखें कि ये इम्प्लीमेंट कितने हो रहे हैं। तो वो को ऑथर की हुई और उसके अंदर जितने भी जुडिशल प्रेसिडेंट्स हैं हमारे सुप्रीम कोर्ट के, हाई कोर्ट के, मिसाल के तौर पे एक लाहौर हाई कोर्ट की जजमेंट है जिसमें ये है कि जी अगर कोई किसी के ऊपर तेजाब फेंकता है तो वो जो है सिर्फ और सिर्फ एसिड का क्राइम नहीं है बल्कि वो टेररिज्म है। ऐसी एक और केस है रेप के ऊपर जिसमें ये कहा है कि अगर किसी औरत का रेप होता है, कोई बच्चा पैदा होता है, तो उस बच्चे की रिस्पॉन्सिबिलिटी जो है वो फिर वो रेपिस्ट लेगा। तो इस हवाले से बहुत से ऐसे प्रोग्रेसिव आप कह लें या फिर विमेन फ्रेंडली प्रेसिडेंट्स थे, उसको एक तरह कंपाइल किया गया ताकि डिस्ट्रिक्ट बार एसोसिएशन और जुडिशियल अकेडमीज में भेजा जाए और ये लॉयर्स इस्तेमाल करें। जब भी कोई विमेन कंप्लेनेंट आती है अपना केस लेकर तो लॉयर्स इस्तेमाल करें उनको एक्सेस टू जस्टिस देने के लिए।
अच्छा,
इसके अलावा मजीद जो गैप्स थे औरतों के हकूक के हवाले से वो हाईलाइट हुए। मिसाल के तौर पर सिब्बी का एक ट्रायल कोर्ट का केस था जिसमें कन्विक्शन हो गई थी रेपिस्ट की, लेकिन एविडेंस में ये इशू था कि जब उस रेप सर्वाइवर को लेकर गए मेडिकल लीगल ऑफिसर के पास तो वो बंदा ड्यूटी पे नहीं था, तो उसकी एविडेंस 3 दिन बाद रिकॉर्ड मतलब कि मेडिकल उसका हुआ। तो जाहिर सी बात है ये जब चीजें ट्रायल पे जाती हैं तो फिर वो एविडेंस जो है उसके ऊपर एक डाउट हो जाता है। तो उस हवाले से फिर रिकमेंडेशंस बनाई हुई थी कि जब हम एक्सेस टू जस्टिस की बात करते हैं तो सिर्फ और सिर्फ लॉयर्स और जजेस नहीं, हमने उन गवर्नमेंट इंस्टीट्यूशंस को भी देखना है, एमएलओ हो गया, पुलिस हो गई, इन्वेस्टिगेटिंग ऑफिसर हो गया, कि उनका क्या रोल है ये देखने के लिए कि लोगों को जस्टिस मिले। तो उस हवाले से फिर रिकमेंडेशंस की लिस्ट भी इस बुक में फिर हमने साथ में बनाई।
اچھا، تو اس میں آپ نے ان رکاوٹوں کا بھی ذکر کیا جو خواتین کو انصاف تک رسائی کے سلسلے میں پیش آ رہی ہیں؟
ہاں جی، اب جس طرح اس میں پولیس کا بہت بڑا رول ہے، بہت سی جگہوں پہ ہم بات کرتے ہیں کہ جی آپ سروائیور سینٹرک کمیونیکیشن اسکلس جیسا کہ ٹریننگ کریں پولیس کی، یا ایٹ لیسٹ ویمن پولیس کی کوئی ٹریننگ ہو کہ اگر کوئی کمپلینٹ آ بھی رہی ہے تو اس کے لیے زیادہ مشکل نہ ہو اپنی کمپلینٹ درج کرنا. اچھی بات یہ کہ جو 2016 میں اینٹی ریپ کی کرمنل امینڈمنٹ آئی ہے ابھی بہت ریسنٹلی، اس کے اندر یہ کہ اگر کوئی ریپ سروائیور ہے وہ اپنے گھر میں بھی اسٹیٹمنٹ ریکارڈ، مطلب کہ انیشیل کمپلینٹ جو ہے وہ پولیس کے ساتھ کر سکتی، ضروری نہیں ہے کہ اس کو تھانے جانا پڑے. تو اس طرح کی ڈفرینٹ ریلیکسیشنز لا میں اب آ رہی ہیں عورتوں کے حوالے سے کہ ان کے لیے جسٹس لینا، ان کے لیے کمپلین کرنا، ان کے لیے اپنا کیس رپورٹ کرنا وہ آسان ہو.
تو بہت شکریہ، ہماری گفتگو بھی جاری ہے خدیجہ علی، لیکن ایک بریک کا وقت ہو گیا، ایک بریک لیتے ہیں پھر ہم گفتگو کو آگے بڑھائیں گے. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں امریکی محکمہ خارجہ کے زیر اہتمام یو ایس لیجسلیٹو فیلوشپ پروگرام کے تحت یہاں امریکہ کا دورہ کرنے والے ایک گروپ میں شامل ایک پاکستانی وکیل، ایک لیکچرر اور انسانی حقوق کی ایک سرگرم کارکن خدیجہ علی. اسلام آباد میں قانون اور ترقیات سے متعلق ایک ممتاز ادارے کی مینیجنگ پارٹنر خدیجہ علی پاکستان کے چاروں صوبوں کے لیے انسانی حقوق کی پالیسی کی حکمت عملی وضع کرنے میں بھی مدد دے چکی ہیں، جبکہ وہ خواتین اور نوجوانوں کے حقوق کے لیے کوشاں اداروں سے منسلک رہنے کے ساتھ ساتھ پاکستانی خواتین کی انصاف تک رسائی کے سماجی اور قانونی پس منظر پر ایک کتاب بھی لکھ چکی ہیں. ہماری مہمان کی گفتگو فیس بک پر ان کی تصاویر کے سنگ سنگ سننے اور دیکھنے کے لیے ہمارا لنک ہے facebook.com/voaurdu اور facebook.com/hardamrawahaizindagi اور facebook.com/yasmeenjameel voaurdu. ہماری مہمان موجود ہیں واشنگٹن سے ٹیلی فون پر ہمارے ساتھ. جی، ہمارے اس پروگرام کو ہمارے فیس بک پیجز پر بھی لوگ سن رہے ہیں اور دیکھ رہے ہیں اور آپ کو سراہ رہے ہیں، آپ کو بہت آپ کی جو اچیومنٹس ہیں ان کو بھی سراہ رہے ہیں. خدیجہ علی، فاطمہ رضا لطیف ہیں، شہناز نقوی، وقار حسین شاہ، خالد عمر نیازی، شعیب اور عزیز الرحمان سنگل ہیں جنہوں نے آپ کے لیے بہت اچھے ویوز دیے ہیں. تو ابھی بھی ہمارے بہت سے سننے والے جو فیس بک پر ہمیں سن رہے ہیں ان کا شکریہ ادا کرتے ہیں کہ وہ ہمارے ساتھ ساتھ موجود ہیں. اس فیس بک پر گفتگو کو آگے بڑھاتے ہیں. خدیجہ علی، خواتین کے لیے جو آپ نے کام کیا اس کا تو ہم نے ذکر کیا، آپ نے پاکستان میں نوجوانوں کے ایک ملگیر سطح کے فورم سے بھی آپ وابستہ رہیں، پروگریسو یوتھ فورم، اس کے تحت آپ نے پاکستانی نوجوانوں کی بہتری کے لیے کیا کچھ کیا؟
پروگریسو یوتھ فورم جو ہے یہ ہم نے ایک فورم بنایا ہے ینگ پولیٹیکل ایکٹیوسٹ کے لیے. ہم نے دیکھا کہ پاکستان میں اب آپ نے دیکھا کہ ریسنٹ ویو آئی ہے، بہت سے جو نوجوان ہیں وہ سیاست میں آنا بھی چاہتے ہیں، تو اس حوالے سے ہم نے اس کو ایک فورم بنایا جس میں یہ کہ ایک پولیٹیکل انکیوبیٹر ہے. ہم جو ہے جتنے بھی چاہے جس مرضی پولیٹیکل پارٹی کا وہ حصہ بننا چاہے نوجوان، جس مرضی سیاسی جماعت سے ہوں، ہم ان کی کسی نہ کسی قسم کی ٹریننگ یا کیپیسٹی بلڈنگ کرتے ہیں. اب میرا اگر بیک گراؤنڈ لا میں ہے اور مجھے فیڈرلزم اور کانسٹیٹیوشنل لا کا بہت زیادہ انٹرسٹ ہے، تو ہمارے پاس جو بچے آتے ہیں اور ہماری ممبر شپ اس وقت ہزاروں میں، تو ہمارے پاس جو ہمارے ممبرس آتے ہیں ہم پھر یہ کہ ان کے لیے ٹریننگ مینیولز ڈیولپ کرتے ہیں، ان کو ٹریننگ یا ریسورسز پرووائڈ کرتے ہیں، یا پھر اگر ہمارے پاس اتنے ریسورسز ہو تو ہم اسٹڈی سرکلز ان کے کرواتے ہیں کہ ان کو جو ہے پاکستان کا پولیٹیکل کانسٹیٹیوشنل لیگل اسٹرکچر سمجھیں، تاکہ کل کو جب یہ سارے کے سارے نوجوان سیاست میں جائیں تو ان کو ایک بیسک ورکنگ نالج ہو کہ پاکستان کا کانسٹیٹیوشنل سسٹم جو ہے وہ اب اسپیشلی 2010 کے بعد اس کے اندر کیا سسٹمز ہیں، کیسے یہ سسٹم کام کرتا ہے. اور پھر اب 18ویں ترمیم کے بعد ہر صوبہ جو ہے وہ اپنا ایک لوکل گورنمنٹ کا لا لے کر آ سکتا ہے. ڈفرینٹ ہمارے چاروں صوبوں میں چاروں مختلف قوانین ہیں لوکل گورنمنٹ کے حوالے سے، تو اس حوالے سے بھی پھر ہم کیپیسٹی بلڈنگ کرتے ہیں اپنے ان نوجوانوں کی کہ ان کی ایک بیسک منیمم نالج ہو سیاست کے حوالے سے اور قوانین کے حوالے سے، تاکہ کل کو جب کسی بھی یہ سیاسی جماعت میں جائیں تو یہ صرف مطلب کہ برائے نام نوجوان ہو، یہ کوئی ایکٹیو وہاں پہ کنٹریبیوشن بھی کریں اور ان کو ایک منیمم یا بیسک نالج ہو کہ یہ سسٹم جو ہے یہ آگے کیسے کام کرتا ہے.
تو اس کے لیے پھر آپ سیمینارز وغیرہ کرتے ہیں، کیا طریقہ کیا ہوتا ہے اویئرنیس پیدا کرنے
اس کے لیے؟ ہم ایک تو ہم بہت زیادہ اس بات پہ فخر کرتے ہیں کہ ہم کسی قسم کی فنڈنگ نہیں لیتے، ہم خود ہی से हमारा मेंबरशिप का एक ऐसा तरीका है, हम मेंबर्स तो लेते हैं लेकिन हमने एक बोर्ड भी बनाया हुआ है, डेमोक्रेटिकली इलेक्ट होता है हमारा बोर्ड। बोर्ड जो है वो डोनेशंस देता है और फिर उस डोनेशन से जो है हम छोटी छोटी एक्टिविटीज कराते रहते हैं। और हमारी अच्छी बात ये है कि इस यूथ फोरम में हमने सिर्फ और सिर्फ जो अर्बन हमारी यूथ पॉपुलेशन है हमने उसको नहीं रखा हुआ, हमने रूरल पॉपुलेशन को भी रखा हुआ है। तो हमारे जो जितने भी मेम्बरान है वो सिर्फ आप कह लें कि लाहौर, पिंडी, कराची इन जगहों से नहीं है, हैदराबाद, थरपाकर, नगर पाकर, सिब्बी, गिलगित बल्तिस्तान, पूरे पाकिस्तान में हमने मेंबर्स रखे हुए हैं। और उसके अलावा हम रूरल जो हमारी यूथ पॉपुलेशन है हम उनको स्पेशली टारगेट करते हैं कि उनके पास अपॉर्चुनिटीज कम होती है तो वो सामने आए और वो ग्राउंड रियलिटीज हमें बताएं कि इस वक्त क्या हो रहा है और हम उस हवाले से क्या कर सकते हैं।
तो जो नौजवान इस वक्त आपके इस यूथ फोरम में, जिसके साथ आप अभी भी आप वाबस्ते हैं उसके साथ?
हाँ जी, मैं अभी लास्ट ईयर इसकी सेक्रेटरी ह्यूमन राइट्स सेलेक्ट हुई हूँ।
अच्छा, तो अगर जो नौजवान हमारा प्रोग्राम सुन रहे हैं और वो इस आपके फोरम के साथ वाबस्ता होना चाहें तो आप उनको चाहें तो इस वक्त लिंक बता सकती हैं?
हाँ जी, अगर आप सिर्फ और सिर्फ फेसबुक पे प्रोग्रेसिव यूथ फोरम पाकिस्तान लिखें तो हमारा फेसबुक पेज आ जाएगा। प्लीज मैसेज करें, हम रिप्लाई करेंगे, हम आपको तमाम डिटेल्स देंगे। हमारा बहुत सिंपल सा एक फॉर्म है, उसको आप फिल करें तो आपकी हमारे पास मेंबरशिप आ जाएगी। और हम काफी हद तक रिसोर्स शेयरिंग, हमारे जितने भी ट्रेनिंग मैनुअल्स हमने बनाए हुए हैं वो हमारी वेबसाइट पे मौजूद हैं। कोई भी बंदा जाके उस रिसोर्सेज को एक्सेस कर सकते हैं। आपने खुद अगर अपनी कम्युनिटी में कोई ट्रेनिंग करानी है तो तमाम रिसोर्सेज हमारी वेबसाइट पे पड़े हुए हैं। हम इसको बहुत ज्यादा आप कह लें कि ओपन रखते हैं, हम चाहते हैं कि जिसको भी इन रिसोर्सेज की जरूरत है वो आए, इस्तेमाल करे, अपनी अपनी कम्युनिटीज में काम करें। हम सिर्फ और सिर्फ फैसिलिटेट करने के लिए ना, हमें क्योंकि हम वे नॉट अ डोनर फंडेड प्रोजेक्ट, तो ये है कि हम बहुत ओपनली इसको सब कुछ रखते हैं और आप रिसोर्सेज को एक्सेस करें, आप अपनी कम्युनिटीज में ट्रेनिंग कराएं। अगर आपको किसी किस्म की फैसिलिटेशन की जरूरत है आप हमें कॉन्टेक्ट करें, हमें से अगर कोई भी ट्रैवल कर रहा होता है विद इन पाकिस्तान हम जरूर जाके अपने मेम्बर से मिलते हैं, किसी किस्म के छोटे किस्म के सेशंस रख लेते हैं, छोटी किस्म की हम स्पीचेस रख लेते हैं, तो उसमें ये कि हम इंटरेक्शन भी हम काफी अच्छा रखते हैं। और फिर ये कि वो एक इंटर प्रोविंशियल हमारा बहुत अच्छा कोऑर्डिनेशन मैकेनिज्म है कि मेरे इस वक्त मतलब कि मुझे पता है कि सिंध में क्या हालात हैं, सिंध की ग्रास रूट लेवल पे क्या हो रहा है उसकी इन्फॉर्मेशन मेरे पास होगी, बलोचिस्तान में क्या हो रहा है, खैबर पख्तूनख्वा में क्या हो रहा है, गिलगित बल्तिस्तान में क्या हो रहा है, और हमारे मेंबर्स हैं भी बहुत एक्टिव।
तो ताजा तरीन जो है उनको आप इस तरह अपडेट करती हैं कि उनको प्रैक्टिकल लाइफ में बहुत फायदा हो जाता है।
हाँ जी।
अच्छा,
हाँ जी।
एक सवाल जो बड़ा इम्पोर्टेंट मैं करने वाली थी, जो कुछ लोगों के लिए शायद इम्पोर्टेंट ना हो, घरों में काम करने वाली खवातीन के हकूक के लिए आपने कुछ काम किया था, तो क्या कहेंगी आप पाकिस्तान में खवातीन को लेबर लाइट्स के तहत हकूक देने के सिलसिले में क्या इकदाम हो रहे हैं?
पाकिस्तान में 2012 में एक बिल आया था सेनेट में ये डोमेस्टिक वर्कर्स के हकूक के लिए, लेकिन बहुत ही अफसोस से कहना पड़ता है कि वो बस आया और था वो वहीं पर रुक गया, उसके अलावा कोई उसके ऊपर फॉलो अप नहीं किया गया। और डोमेस्टिक वर्कर्स के हवाले से ये इतने सप्रेस्ड हमारा ये मतलब के ग्रुप है डोमेस्टिक वर्कर्स का, क्योंकि ये वो खवातीन है जो कि आती हैं काम करती हैं, ना इनको प्रॉपर पे मिलती है। अगर हम वैसे अपने लेबर लॉज देखें तो वर्कर्स वेलफेयर फंड होता है आपके पास सोशल सिक्योरिटी होता है, आपके पास EOBI है, एम्प्लॉयज ओल्ड एज बेनिफिट इंस्टीट्यूशन, ऐसी कोई भी आप कह लें कि लेबर राइट या लेबर की बेनिफिट्स जो है वो डोमेस्टिक वर्कर्स को नहीं मिलती, क्योंकि इनका जो काम है उसको अगर हम कानूनी लैंग्वेज में देखें तो उसको काम नहीं माना जाता। क्योंकि काम की वो डेफिनेशन हमारे लेबर लॉ में ऐसी है कि ये जो है ये उस काम की डेफिनेशन से बाहर है, तो इस वजह से किसी किस्म की सिक्योरिटी जो है वो डोमेस्टिक वर्कर्स के पास नहीं है।
तो इसके लिए आप समझती हैं
ये लोगों के घर काम करती हैं, ये वापस जाती हैं अपने घर के काम करती हैं, तो इनका ये इतना एक विशेष साइकिल है कि ये इसके अंदर फंसे हुए हैं कि इनके हकूक के लिए बहुत काम करने की जरूरत है, लेकिन अनफॉर्चुनेटली इसके ऊपर अभी भी क्योंकि बहुत से लोग जो है वो इनको एक्सप्लॉइट करने का के सिस्टम में है, तो इनका यही हमने देखा है इनके साथ जब मैंने काम किया था कि जब तक किसी किस्म की गवर्नमेंट कोई इनको रिलैक्सेशन नहीं देती कि ये लोग खुद यूनियनाइज करें या मेंबर बेस्ड ऑर्गेनाइजेशन अपनी बनाए और ये इकट्ठे होके अपने लिए कोई अपने हकूक के लिए आवाज बुलंद करें, तब तक इनके लिए काम करना या इनका एक कुछ بنیادی حقوق پاکستان میں ہونا بہت مشکل.
اچھا, تو اس پر جو لوگ سن رہے ہیں ہمارا پروگرام اور کوئی این جی او جو خصوصی طور پر آگے بڑھے ان کے لیے آواز بنے, کیونکہ ظاہر ہے کہ ان لوگ یہ لوگ خواتین پڑھی لکھی نہیں ہوتی ہیں اور ان کو اتنی اویئرنیس بھی نہیں ہوتی, تو ان کے لیے لیڈرشپ کی کوالٹیز بھی ان میں اتنی نہیں ہوتی کہ وہ آگے بڑھ کر خود کام کر سکیں, تو ضرورت ایسی این جی اوز کی ہے جو آپ جیسی این جی اوز بنائے ہوئے ہیں وہ ان کے لیے کام کریں. سعید خان اور عالم محمد عالم, اعجاز خان, ممنا خیال, عاطف احمد قریشی نے فیس بک پر آپ کو بہت سراہا ہے اور آپ کی گفتگو کو پسند کر رہے ہیں. عاطف احمد قریشی نے سوال کیا کہ آپ پاکستان جب واپس جائیں گی تو یہاں جو لیجسلیٹو پروگرام سے آپ نے سیکھا ہے اس کے لیے کیا کچھ کریں گی اس کے حوالے سے.
ہاں جی, جو میں نے ایکشن پلان دیا ہوا ہے وہ بھی میں پروگریسو یوتھ فورم کے تحت ہی امپلیمنٹ کر رہی ہوں, اور یہاں پہ میرا جیسے میں نے بتایا فوکس جو تھا وہ سارا فیڈرلزم کے اوپر تھا کہ پاکستان میں 2010 کے بعد جو صوبائی خود مختاری آئی ہے, جو ریولوشن ہوئی ہے, تو اس حوالے سے پاکستان میں ہم کیا آپ کر سکتے ہیں اور کس قسم کی ہم نے پروگرام لے کر آ سکتے ہیں. تو یہاں پر فیڈرلزم کی جو میری لرننگ ہے میں اس کو امپلیمنٹ کروں گی, اور اس کا میں نے یہی ایکشن پلان میں دیا ہوا تھا کہ ایک تو یہ کہ یہاں سے لٹریچر لے کے, تو ایک تو میں ٹریننگ مینوئل بناؤں گی جو کہ اگین یہ ہمارا پروگریسو یوتھ فورم کی ویب سائٹ پر اپلوڈیڈ ہوگا. کسی بندے کو اس ٹریننگ مینوئل سے ریسورسز چاہیے آپ آرام سے ہمارے ہماری ویب سائٹ پہ جائیں, تمام ریسورسز وہاں پر ہوں گے. اس کے علاوہ یہ کہ جو ہمارے ممبرز ہیں, کیونکہ ہم ڈونر فنڈیڈ نہیں ہیں, ہمارے پاس اتنے پیسے نہیں ہوتے کہ ہم لوگوں کو بلائیں اور ہم 5-star ہوٹل میں ٹھہرائیں اور ہم بڑی بڑی لمبی لمبی ہفتے ہفتے کی ٹریننگز کرائیں. ہم اس کو یوں کر رہے ہیں کہ میرا اگر چکر لگتا ہے سندھ کے اندر یا بلوچستان کے اندر یا خیبر پختونخوا کے اندر, تو جو ہمارے ہی سیاسی نوجوان ہیں, جو ہمارے پولیٹیکل ایکٹیوسٹ ہیں, ان کے ہم چھوٹے چھوٹے اسٹڈی سرکلس کرا رہے ہیں بالکل گراس روٹ کمیونٹی لیول کے اوپر, تاکہ یہ کہ یہ پھر اس جتنی میری یہاں پہ نالج بڑھی ہے یہ میں پاکستان میں ٹرانسلیٹ بھی کر سکوں, اور پھر اور جو نوجوان ہیں جو کہ سیاست میں یا سول لبرٹیز یا ہیومن رائٹس کے حوالے سے بہت ایکٹیو ہیں وہ اس سے فائدہ اٹھا سکیں.
اچھا, ایک اور سوال جو اس وقت ذہن میں آ رہا ہے کہ آپ نے یہاں پر ایکسچینج پروگرام میں شرکت کی, تو کیا امریکی ایکسچینج پروگرام پاکستان اور امریکہ لوگوں کے جو لوگ ہیں ان کے درمیان براہ راست تعلق کا تو ذریعہ بن ہی رہے ہیں, اس کے علاوہ بھی ان کی کچھ افادیت ہے آپ کی نظر میں؟
میری نظر میں اس طرح کے پروگرام جو وہ بہت اہم ہیں, اور یہ پاکستان کے حوالے سے بہت اہم ہے, کیونکہ جب میں یہاں پر آئی اور میں نے لوگوں سے ملی تو وہ کہتے تھے ہم تو سوچ ہی نہیں سکتے تھے کہ پاکستانی عورتیں جو ہیں وہ اتنی امپاورڈ ہیں, اور میں ان کو یہ سمجھاتی تھی کہ جی آپ جو میڈیا پہ دیکھتے پاکستان کے حوالے سے, پاکستان ویسا نہیں ہے, پاکستان جو ہے بہت ہی خوبصورت ملک ہے, ہم بہت امپاورڈ قسم کے لوگ ہیں, اور بہت سی جگہوں پہ جب میں میٹنگ پہ جاتی تھی تو وہ پہلی بار مجھے جب دیکھتے تو پریشان ہو جاتے تھے, کیونکہ ان کے دماغ میں ہوتا تھا کہ ایک پاکستانی عورت اگر میٹنگ کرنے کے لیے آ رہی ہے تو پتہ نہیں کوئی بہت ہی مظلوم قسم کی عورت ہوگی جس کو انگریزی بھی نہیں آتی ہوگی, جس کو آواز بھی نہیں اٹھانی ہوتی, یا جس نے مطلب کہ زیادہ وہ مجھ سے سوال بھی نہیں کر سکتی. لیکن جب میں جاتی تھی اور میں ان سے یہ لیگل اپنے ٹیکنیکلٹیز کے اوپر سوال پوچھتی تھی تو بہت حیران ہوتے تھے, اور بہت سے جو میرے یہاں پہ امریکی کاؤنٹر پارٹس تھے جن کے ساتھ میں نے کام کیا اور جن کے ساتھ میں نے میٹنگس کی, انہوں نے آخر پر یہی کہا کہ مطلب کہ ہم اتنے خوش ہیں کہ ہم آپ سے ملے, کیونکہ اب ہم پاکستان کو ایک مختلف نظر سے دیکھ سکتے ہیں. جو ہم نے پہلی ہماری نظر تھی پاکستان کے حوالے سے وہ بہت غلط تھی, اور آپ سے مل کے ہمیں پتا چلے کہ نہیں, پاکستان جو وہ بہت خوبصورت ملک ہے اور بہت سے لوگ تو پاکستان آنا بھی چاہ رہے ہیں مجھ سے ملنے کے بعد. تو میرے خیال ہے کہ یہ ہمارے لیے بہت امپورٹنٹ ہے کہ ہم ایک اچھی آپ کہہ لیں سافٹ اور ایک فورن ڈپلومیسی کریں, ہم لوگوں کو بتائیں کہ پاکستان وہ نہیں ہے جو کہ وہ ہر وقت ٹی وی پہ دیکھتے رہتے ہیں.
اچھا, اور آخر میں کچھ 30 سیکنڈ میں آپ جواب دیجئے کہ اگر اسی طرح کے ایکسچینج پروگرام پاکستان کے مختلف شعبوں کے درمیان صوبائی اور وفاقی سطح پر ہوں ایسے ایکسچینج پروگرام, تو وہ کس حد تک لوگوں کے درمیان ہم آہنگی کا ذریعہ بن سکتے ہیں؟
میرا خیال ہے پاکستان میں اب یہ بہت زیادہ اہم ہے کہ یہ اس طرح کے ایکسچینج پروگرامز ہو, اسپیشلی جو مختلف صوبے ہیں ہمارے جو کہ مختلف قوانین اس وقت پاس کریں, ایک دوسرے سے سیکھنے کا موقع جو ہے پاکستان میں بڑھ رہا ہے.
جس طرح
18 کی عمر رکھی, پنجاب نے 16 کی رکھی, تو یہ کہ آپس میں ایکسپیرینشل لرننگ ہونی چاہیے بٹوین پروونسز, تاکہ یہ کہ ہم
بے حد شکریہ. بے حد شکریہ خدیجہ علی, ہمارے پروگرام کو سمیٹنے کا وقت ہوا, آپ کا بے حد شکریہ ادا کرتے ہوئے آج کا پروگرام سمیٹتے ہیں, اور اپنے سننے والوں کو بتاتے ہیں کہ ہمارے آج کے پروگرام کی مہمان کون تھی. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان تھی امریکی محکمہ خارجہ کے زیر اہتمام یو ایس لیجسلیٹو فیلوشپ پروگرام کے تحت یہاں امریکہ کا دورہ کرنے والے ایک گروپ میں شامل ایک پاکستانی وکیل, ایک لیکچرر اور انسانی حقوق کی ایک سرگرم کارکن خدیجہ علی. ہماری مہمان کی گفتگو فیس بک پر ان کی تصاویر کے سنگ سنگ سننے اور دیکھنے کے لیے ہمارا لنک ہے facebook.com/VOA Urdu اور facebook.com/Hardam Rawan Hai Zindagi اور facebook.com/YasminJameel VOA Urdu۔ ہماری پروڈیوسر تھی گلرخ اور فیس بک پر اس پروگرام کو ہماری مہمان کی تصاویر کے سنگ سنگ آپ تک پہنچا رہی تھی سعدیہ اسد۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔